से पहले भी बताया जा चुका है, जब हम मस्जिद में जाएं, दीनी मजलिस में जाएं, किसी खास जरूरी मीटिंग में बैठें, तो अपने सेल फोन को बंद कर देना चाहिए। अगर किसी के कुछ निजी हालात ऐसे हों, कोई जरूरी इमरजेंसी फोन उनके पास आने वाला, तो ऐसे साहिबीन को अपना फोन ऑन तो रखने की इजाजत है, लेकिन साइलेंट पे रहना चाहिए। ज्यादा से ज्यादा वाइब्रेशन पे रख सकते, आपको मालूम हो जाए तो वो जो जरूरी फोन जिसका आपको इंतजार है या तवक्को है वो आ रहा है, तो आप चुपके से मजलिस से उठकर बाहर जाए, उसको से बात करें। बाकी अमूमी हैसियत से सेल फोन बंद रहना चाहिए, इस चीज का खास तौर से ख्याल। अभी आप हजरात ने हजरत रहमतुल्लाह अलैह का एक शेर समाअत फरमाया, तारीफ अपनी जात की चंदा न थी पसंद, आमाल पर खुशी की थी आदत रसूल। पता नहीं समझ में आया या नहीं आया, बुजुर्गों की बातें हमारी बीमारियों का इलाज होते, हमारी दुखती रगों पर हाथ रखने के हम माना होते, हमारी पाई जाने वाली कोताहियों की निशानदेही करने वाले होते। नबी रहमत सल्लल्लाहु अलैहि वालैहि वसल्लम से जिस किसी ताल्लुक होगा, मोहब्बत होगी, अजमत होगी, यकीनन जब भी तस्करा करेगा तारीफ तौसीफ खूबियों कमालात फजाइल वगैरह के जिक्र के जरिए से ही करेगा, करना चाहिए। इस वास्ते वो बहुत अजीम कार्य खैर है, सबब अजर सवाब है, अल्लाह की खुशनुदी का जरिया है, लेकिन हमारे ये जो अकाबिर हैं, बुजुर्गान दीन हैं, अहलुल्लाह हैं, सही इल्म के रखने वाले लोग हैं, वो हमारे नफ्सों में पाई जाने वाली खराबियों और शैतानी वसवसों से मुतासिर हो जाने की एहतियात से चूंकि वाकिफ होते हैं, इसकी बिना पर उन्होंने एक उमूमी मरज को पकड़ा है अवामुन नास की, और ये बतलाया है कि इस जमाने में नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की तारीफ कसरत किए जाना तो लोगों के मामूलात में है, और उसी को करके लोग गलत फहमी में मुब्तला हो गए कि बस इतना काफी है। उसके बारे में हजरत फरमाते हैं कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की कोई तारीफ और तौसीफ करे, ये अपनी जात में नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के लिए कोई ज्यादा पसंदीदा चीज नहीं थी, फिर आप कैसे खुश होते थे? नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम काम से खुश होते थे, कलाम से नहीं। जिसको समझाने के लिए इससे पहले एक छोटी सी मिसाल के जरिए से आपके सामने बात कही गई कि दो बच्चे खड़े हुए हों उस्ताद के सामने, और उन दो बच्चों के सामने उस्ताद ने यूं कहा कि जरा फलानी किताब वहां से लाकर दो, तो एक बच्चा तो कुछ नहीं बोला, किताब लाने दौड़ा, दूसरा सुनने के बावजूद वही कह रहे कि आप मेरे उस्ताद हैं, आप बहुत बड़े उस्ताद हैं, आप बड़े लायक हैं, आप बड़े फायक हैं जी, आप बड़े इस्तेदाद हैं और आपके हजारों शागिर्द हैं और आपके सबक का जी गैर मामूली असर होता है और आपका तर्ज़ बयान बिल्कुल अनोखा है और जब आप सबक पढ़ाते हैं तो दिल में उतर जाता है, ये सारी तकरीर बच्चा खड़े रह के कर रहा। तो ये दोनों में से ज्यादा पसंदीदा उस्ताद के पास में कौन है? जो बोले जैसा सुनते हुए किताब लाने के बाद से भागा वो पसंद है, उससे खुशी होंगी उस्ताद। उस्ताद एक बात बोला कि किताब लाओ। अब ये साहब तारीफ के फूल बांध रहे, इससे थोड़ा ही खुश होंगे। आप समझ में आ रहा? तारीफ अपनी जात की चंदा न थी पसंद, आमाल पे खुशी की थी आदत रसूल की। काम करे तो खुश होते थे बातों से। अब ये काम जरा मुश्किल है ना, इस वास्ते वो बातों वाली चीज को ले लिए, कामों वाली चीजों को छोड़ दिए। अब जो कामा कर रहा है उसमें बोलते हैं नहीं चाहता हुजूर को, बातें कर रहे होने बोले हमें चाहने वाले हो। समझ में आया कि नहीं आया? हजरत क्या फरमाना चाहते हैं? इतना भी सबक ये मजलिस में भी समझ में आ गया तो पूरा सबक हो गया। सम नफ्स शैतान के मकर फरेब के चक्कर में सुस्ती काहली के शिकार होकर असल मकसद की तरफ से लोगों ने अपने आप को हटा दिया। काम करो काम, इसी बात से हमारे बुजुर्गों ने फरमाया है कामयाबी तो काम से होगी ना के हुस्ने कलाम से हो। पाता बहुत कामा कुछ नहीं, मशहूर है ना बाज बादला जो आते गरज के भूत समझे, और ज्यादा गरजने वाला जो बादल रहता वो बरसता नहीं। जो बादल बरसने वाला रहता वो ज्यादा गरजता नहीं। ऐसे जो करने वाले लोग रहते ना वो लोग बाटा ज्यादा नहीं करते। मकसूद काम है, काम करना चाहिए। कामयाबी तो काम से होगी ना के हुस्ने कलाम से हो। और ये जो काम होगा दो चीजों की वजह से होगा, एक फिक्र के इल्तिजाम से होगी, जिक्र के एहतमाम से। अब हो गया पूरा शेरी। बहरहाल नज़्म में वो एक शेर आया था, शेर शीन आयन रे, तो उसकी मुख्तसर सी वजाहत हमने इसलिए जरूरी समझी कि हमारे आजकल के बिलखसूस स्कूलों कॉलेजों में पढ़ने वाले बच्चों को इंग्लिश मीडियम, तेलुगु मीडियम, हिंदी मीडियम की वजह से उर्दू से ज्यादा आगाही नहीं है। तो नतीजे में पहले खाली उर्दू के अल्फाज ही जब हम बयान करते हैं तो लोग बोलते हैं मौलाना साहब वो जरा वो हाई अल्फाज इस्तेमाल करते, वो समझ में नहीं आता उन्होंने क्या बोल रहे हो। और जब वो उर्दू शेर में जाती बहुत ही महंगी हो जाती। अब समझ में आना मुश्किल होता है। तो मोटी मोटी बात समझ में आ जाए इस मकसद से हमने उस एक शेर से मुतालिक थोड़ी सी वजाहत आपके सामने रख दी बतौर सबक के। उसे याद रखो कि बाकायदा सबक है, समझो। तो बातें ज्यादा करेंगे कि काम ज्यादा? और खास तौर से सुलूक और तसव्वुफ और बातिनी उलूम और कुर्ब इलाही वगैरह से मुतालिक जो बाब है, जो सेक्शन है, वो कैसा है? उसके बारे में कहते हैं हमारे बुजुर्ग कार कुन कार बगुजर अज गुफ्तार इंदरी रह कार बायत कार। अब ये तो मतलब अरबी पढ़ रहे बोल के समझ में आ रहा हूँ, फारसी है। काम करो, काम बातें छोड़ो। ये रास्ता वो रास्ता है कि इसमें काम से काम है, कलाम से कोई काम नहीं, इसमें काम चाहिए। इसीलिए हमारे अकाबिर ने एक और नुक्ता बयान करते हुए फरमाया, एक है इल्म, एक है अमल। इल्म में आप देखेंगे कि एक हरकत है, दो सुकून है। ऐन के नीचे जेर है, वो हरकत है। लाम पे जजम, मीम पे जजम, तो एक हरकत दो सुकून। इल्म में अमल, अमल में क्या है? ऐन पर जबर, मीम पर जबर, लाम पर सुकून। इसका मतलब क्या हुआ कि अमल में दो हरकत एक सुकून। तो मतलब यह हुआ कि जब अमल का लफ्ज खुद बताता है कि मुझे काम ज्यादा करना चाहिए, हरकत ज्यादा करनी चाहिए, तो आदमी इसे समझे, इस नुक्ते को ले, उस आप समझ में आ रहा होगा थोड़ा बहुत कि ये काम करो बोल के बोलने वालों के पास में लोगों कम कह के बसते आते। कुछ भी करना कराना हो, जाके बैठ के सुन के मजे लेना हो, तो जहां देखो सैकड़ों नहीं हजारों पब्लिक आपको मिली। जो काम लगा था बोल के मालूम हुआ तो वह मुखलिसी नहीं बेचारे आ सकते हैं, जो कुछ करना चाहते हैं, कुछ बनना चाहते हैं, कुछ संवरना चाहते हैं। इसीलिए आप हजरात की बड़ी अहमियत की कल में पाई जाती है कि बहुत ही खास तबका है जो अपने खास फिक्र को लेकर अपने इसलाह के मकसद से आता है। आपके आने को परवरदिगार अपने करम से कबूल फरमा के हमारी बख्शिश का और हम सब की बेहतरीन तरबियत का सामान बनाए। कुछ बात आज हजरत सईदुना शेख अहमद सरहंदी मुजद्दिद अल-फिसानी रहमतुल्लाही अलैह के इरशादात की रोशनी में आपकी खिदमत में रखना है। अल्लाह पाक ने इस उम्मत में बहुत से औलिया पैदा फरमाए, सैकड़ों हजारों औलिया इकराम अल्लाह ने इस उम्मत में पैदा फरमाए। फिर उन औलिया और उलमाए रब्बानी में हर 100 साल में एक ऐसी शख्सियत को अल्लाह जल्ल शानहु खड़ा फरमाते हैं जो उस 100 साल के अरसे में पाई जाने वाली दीन में कमियों और कोताहियों को दूर करने के लिए गैर मामूली कारनामा अंजाम देती हैं। उनको उस सदी का मुजद्दिद कहते हैं। लेकिन हजरत मुजद्दिद अल-फिसानी शेख अहमद सरहंदी, सरहंद मकाम का नाम है, गैर मामूली अजीम शान बुजुर्ग गुजरे हैं। आज भी वहाँ उनके फुजूज़ बरकात वहाँ जाने वाले असहाब कुलूब साफ तौर पर महसूस करते हैं। गैर मामूली इनके कारनामे हैं, गैर मामूली उनकी जिंदगी थी। अकबर ने जो नया दीन ईजाद किया था दीन इलाही, उसका काला कुमा इन्होंने किया था। उस जमाने में जो मुसलमानों में औरों की चीजें दाखिल हो गई थी, उन सबको दूर करके निखरा हुआ, सुथरा हुआ, साफ सुथरा दीन इस्लाम लोगों के सामने पेश किया था। तो उनके जो कारनामे हैं वो 1000 साल मुद्दत में पाई जाने वाली गोया खराबियों के इजाले के लिए एक गैर मामूली सरमाया थी। इस वास्ते इनको मुजद्दिद अल-फिसानी कहते हैं, दूसरे 1000 साल के मुजद्दिद, इतने बड़े बुजुर्ग हैं। इनके बहुत से इरशादात हैं और हम तो ये मशवरा हमारे साथियों को अक्सर देते रहते हैं कि भाई बुजुर्गों की जिंदगियों और उनकी लिखी हुई किताबों को खूब पढ़ा करो, नामा सुन के काफी मत समझ लो,
पढ़ो तो समझ में आएगा कि क्या थे, इन्होंने क्या किया, इन्होंने क्या तालीम दी। जब उनकी किताबें पढ़ेंगे तो मालूम होगा कि आज जितने उनवाना आम तौर पर जलसों में सुनने में आ रहे हैं, कोई सा भी उनवान उनके पूरी तस्नीफ में कहीं नहीं मिलता। जो कुरान है, जो हदीस है, जो इंसानों की जरूरत है, जिससे आखिरत का बनना है, जिससे बातिन की इसलाह है, जिससे नफूस का तस्किया है, जिससे कुलूब में सफाई है, जिससे ताल्लुक मानना बढ़ता है, जिससे बेहतरीन अखलाक वजूद में आते हैं, वो तालीमात पर मुश्तमिल है इन लोगों की पूरी जिंदगी। तो उनका एक दो सफ़े उनके लिखे हुए आपकी खिदमत में इस मौके पर सुनाए जा रहे हैं, बहने भी भाई भी गौर से सुने। अल्लाह जल्लशानहु अपने महबूब बंदों में से हजरात पैगम्बरान इज़ाम अलैहिमुस्सलातु वस्सलाम को जब लोगों की रहनुमाई और सही रास्ता दिखाने के लिए भेजते हैं तो उनके अल्लाह की जानिब से भेजे हुए होने के सबूत दलील के तौर पर उनको कुछ ऐसी चीजें अता फरमाते हैं जो इंसानी ताकत से बालातर होती हैं और आदात के खिलाफ में चीजों का जहूर होता है। ऐसी चीजों को जब वो किसी वक्त के पैगंबर अलैहिस्सलाम के जरिए से जाहिर होती हैं उसको मौजिजा कहते हैं। जैसे आप हजरात सुनते हैं कि हजरत मूसा अलैहिस्सलाम के लिए अल्लाह ने असा को बतौर मौजिजे के दिया था। अजीब अजीब काम उससे होते थे जो आम तौर पर नहीं होते। लकड़ी जो हाथ में है वो नीचे डालते अजदा बन जाती आदत के खिलाफ। वो लकड़ी से पत्थर पे मारते थे तो उसमें से पानी के चश्मे फूट जाते थे, मौजूदा। अपना सीधा हाथ बाई बगल में डाल के यूं निकालते थे तो चमकने लगता था, फिर उसको उसी हालत पे लाना रहे तो दोबारा फिर यूं डाल के निकाल लेते थे तो नॉर्मल हो जाता। हजरत सईदना ईसा अला नबीना अलैहिस्सलाम को भी अल्लाह ने मौजज़ात दिए थे। किसी मादर जाद माँ के पेट से जो नाबीना पैदा हुआ उसके हाथ फेर देते थे तो बीना हो जाता। बरस वगैरह का जो मर्ज होता है, कोढ़ का जो मर्ज होता है, अगर ऐसा कोई मरीज होता है वो उनके जिस्म पर हाथ फेर देते तो उसका जिस्म अच्छा हो जाता। मिट्टी के जरिए से परिंदों की शक्ल बना के उसमें फूंक मारते थे तो उड़ के चले जाते थे। मौजिजा था जो अल्लाह जल्ल शानहू ने उनको दिया। और बाद तफसीलात में ये भी लिखा है कि आमतौर पर घर में किसके क्या चीज है, कौन कहां क्या पकाया, क्या खाया, वो भी मालूम हो जाता। मौजिजे के तौर पर अल्लाह ने उनको दिया रखा। पैगम्बराना मौजिजाना शान है ये। अब ये जमाने में लोगों का हाल बड़ा अजीब है, किसी के घर में कुछ हो गया तो यहाँ फोन करके पूछते हमारे घर में ऐसा हुआ कहीं को हुआ होगा तो आप बोलिए हमारे क्या हुआ, आपके घर में जो हुआ कई से हुआ, किसी के घर में चोरी हो गई तो यहाँ फोन करके पूछते साहब वो चोरी हो गई, फोन लिया होंगे जरा देख के बोलो। दफीदगी है, किसी को उल्टा सीधा खाप पड़ जाता अब उन्हें फोन करके पूछता पूछती ऐसा ऐसा खाप पड़ा मैं कई को पढ़ाऊंगा जरा बोलो। अरे खा गए भाई वो तो पैगम्बरान इज़ाम अलैहिमुस्सलाम को तो अल्लाह जल्ल शानहु ने मौजिज़ात अता फरमाए जो उनके पैगम्बर होने की दलील नबुव्वत के तौर पर हुआ। उसके बाद जो उनके सच्चे पैरोकार रहे जिन्हें हम औलिया किराम कहते हैं, अहलुल्लाह कहते हैं, मुत्तकीन कहते हैं, अल्लाह के महबूब बंदे कहते हैं, उनसे भी कभी कभार परवरदिगार आलम कोई ऐसी चीजों को जाहिर फरमा देते हैं जो आदत के खिलाफ होती है। ऐसी चीजों को करामत कहते हैं और औलिया किराम से करामतें सादिर हुई हैं और औलिया किराम की करामतें हक हैं। آپ کو معلوم ہے کہ حضرت رابعہ بصری حضرت بی بی مریم بند مکان میں ہیں، حضرت زکریہ کی زیر پرورش ہیں، باہر سے دروازہ لگا کے بند کر کے جاتے تھے، کھانے کے وقت میں کھانا لے کے ان کے پاس پہنچنے اور خیریت پوچھنے کے مقصد سے اندر داخل ہوئے تو وہاں تو دیکھا تازہ تازہ پھل رکھے ہوئے ہیں. انہوں نے کہا کہ یہ کہاں سے آیا؟ انا لکی ہاذا؟ قالت ہوا من عند اللہ، یہ اللہ کے پاس سے آئے. کرامت. حضرت سیدنا عمر فاروق رضی اللہ عنہ مدینہ منورہ کی مسجد میں خطبہ دے رہے ہیں، خطبہ دیتے دیتے خطبہ چھوڑ کے ایک جملہ ارشاد فرما رہے ہیں، یا ساریہ الجبل، اے ساریہ، اسلامی لشکر کے ذمہ دار کا کو مخاطب کر کے پہاڑ کے دامن میں آ جاؤ. مدینے میں انہوں ہیں اور جناب لشکر کوئی دوسرے ملک میں ہے اور خطبے کے درمیان میں بول. اللہ نے اپنی قدرت سے وہ آواز وہاں تک پہنچائی، ان لوگوں نے وہ آواز سنی اور ان لوگوں نے اس مشورے پہ عمل کیا اور اس طریقے سے دشمن کے مقابلے میں کامیابی سے ہمکنار ہوئے. لوگوں کو، یہاں والوں کو بڑا تعجب ہوا کہ یہ کیا، انہوں نے خطبے کے درمیان میں یہ کیا کہا. جب وہاں سے وہ لشکر واپس آیا تو یہاں کے لوگوں نے پوچھا، تم نے کوئی آواز سنی تھی اور کیا ٹائم تھا؟ انہوں نے وقت پوچھا، ٹھیک وہ وقت تھا جس وقت میں حضرت سیدنا عمر فاروق میں بیان ہوا. کبھی کبھی پروردگار عالم اپنے محبوب بندوں سے اس قسم کی چیزوں کا کو ظاہر فرما دیتے ہیں. صحابہ کرام میں بھی ایسا ہوا، اولیاء اعظام میں بھی کئی ایک سے اس قسم کی چیزیں وقتاً فوقتاً صادر ہوئی. اس سلسلے میں کچھ بات یہاں حضرت مجدد الفسانی رحمۃ اللہ علیہ تعریف فرماتے ہیں، تھوڑا سا حصہ اس کا بھی ذہن میں رکھنا ضروری ہے، اس واسطے کہ آج کل لوگ غلط فہمیوں میں مبتلا ہو گئے ہیں، بہت ساری غلط فہمیاں، ان میں سے ایک یہ لائن کی بھی. اصل جس کی طرف سے ذہن ہٹ جا رہا، غیر اہم چیز کی طرف متوجہ ہو جا رہے. ایک بزرگ کے پاس میں ایک صاحب دس سال تھے، دس سال بارہ سال رہے، اس کے بعد میں جانے کے ارادہ کے لیے جاتا ہوں. ان سے کہا گیا کہ بھائی کیا ہوا، کہیں کو اچانک جانے کے ارادہ کر لیے؟ اتنے برسوں سے ہوں، ایک کرامت نہیں دیکھی. بول ان کا وہ جواب وہ بزرگ کو پہنچا تو اس کو بلایا گیا. دس بارہ سال میں میرا کوئی سا بھی عمل سنت رسول صلی اللہ علیہ وسلم کے خلاف ہوتا ہوا کبھی تم نے دیکھا ہے؟ کہا کہ نہیں حضرت، نے دیکھا. اور اللہ کے بندے، اس سے بڑی کرامت اور کیا چاہیے؟ کہاں سنت اور کہاں یہ خرقِ عادت، کیا تقابل ہے دونوں؟ غلط فہمی پیدا ہو گئی لوگوں کو، اس کے بارے میں کچھ ضروری بات. کہتے ہیں حضرت مجدد الفسانی رحمۃ اللہ علیہ، خرق عادات کے خلاف کسی چیز کا ظاہر ہونا، خرق عادات کا ظاہر ہونا ولایت کے ارکان میں سے نہیں. کوئی چیز جب وجود میں آتی ہے نا تو اس کے کچھ ضروری امور ہوتے ہیں، وہ ضروری چیزیں جب پوری اکٹھی ہو جاتی ہے تو چیز وجود میں آتی ہے. جیسے کہتے ہیں کہ صاحب قیام ہے، قرات ہے، رکوع ہے، سجدہ ہے، قاعدہ ہے، تکبیر تحریمہ ہے، یہ ضروری ارکان ہے نماز کے. جب یہ ارکان جمع ہو جاتے ہیں تو فرض ادا ہوتا ہے، نہیں تو نہیں ادا ہوتا، نماز نماز بنتی. مکان ہوتا ہے، کامل اور مکمل مکان ہوتا ہے تو ایسی صورت میں اس کے ستون ہوتے ہیں، اس کی چار دیواری ہوتی ہے، اس کا چھت ہوتا ہے، ان تمام چیزوں کے مجموعے کے بعد بنا ہوا مکان ہے. تو کسی چیز کے وجود میں آنے کے واسطے جو چیزیں ضروری ہوتی ہیں ان کو ارکان کہتے ہیں. آپ یوں سمجھ لیجئے سیدھی سادی زبان، کیا کہتے ہیں؟ عادات کے خلاف چیزوں کا ظاہر ہونا یعنی کرامتوں کا ظاہر ہونا ولایت کے ارکان میں سے نہیں ہے. ہمارے حضرت صوفی صاحب رحمت اللہ علیہ کی جگہ فرمایا ہے کشف و کرامت غیر ہیں, حاصل نہ ہو تو غم نہ کر. مقصود نہیں ہے, اور نہ ہی اس کے شرائط میں سے کہ جب تک کہ کسی سے کرامت صادر نہ ہونے ولی بنائش نہیں, ایسا نہیں. اس کے برخلاف معجزہ نبی رحمت صلی اللہ علیہ وسلم کے مقام نبوت کے شرائط میں سے, لیکن خوارج کا ظہور, کرامات کا ظہور جو اولیاء اللہ سے شائع اور ظاہر ہے بہت کم ہے جو خلاف واقع ہو, لیکن کرامات کا کثرت سے ظاہر ہونا افضل ہونے پر دلالت نہیں کرتا. وہاں قرب الہی کے درجات کے اعتبار سے فضیلت ہے. ممکن ہے کہ زیادہ اللہ سے قربت رکھنے والے ولی سے کرامات کم ظاہر ہوں, اور جو اتنی زیادہ قربت نہیں رکھتا اس سے کرامات زیادہ ظاہر ہوں, ایسا ہو سکتا. بہت اونچا مرتبہ ہے, کرامتیں کم. اتنا اونچا مرتبہ نہیں ہے, کرامت زیادہ ہے, ایسا ہو سکتا ہے. یوں کہ وہ کرامات جو اس امت کے بعض اولیاء سے ظاہر ہوئے ہیں, اصحابِ کرام رضی اللہ عنہم سے ان کا دسواں حصہ بھی ظہور میں نہیں آیا. اچھی طریقے سے سمجھنا بات کو, جتنی کرامتیں بعد کے اولیاء کرام سے ظاہر ہوئی ان کا دسواں حصہ بھی حضرات صحابہ کرام سے ظہور میں نہیں آیا. حالانکہ اولیاء میں سے افضل ولی ایک ادنا صحابی کے درجے کو نہیں پہنچ سکتا. خارق عادات کرامتوں کے ظہور پر نظر رکھنا کوتاہ نظری ہے, اور ماننے کی استعداد کم ہونے پر دلالت کرتا ہے. ان سے کچھ دیکھوں گا تو ہی مانوں گا, بولے تو ماننے کی استعداد کم ہے. بولے جیسے نبوت اور ولایت کے فیض قبول کرنے کے لائق وہ لوگ ہیں جن میں مان لینے کی تقلیدی استعداد ان کی قوت نظری پر غالب ہو. کہتے ہیں حضرت صدیق اکبر رضی اللہ عنہ میں تقلید اور مان لینے کی استعداد زیادہ قوی ہونے کی باعث نبی کریم صلی اللہ علیہ وسلم کی تصدیق اور تسلیم کرنے میں ہرگز دلیل کے محتاج نہیں ہوئے. یعنی جب نبی رحمت صلی اللہ علیہ وسلم نے یہ ارشاد فرمایا کہ مجھے اللہ نے نبوت و رسالت کے واسطے سرفراز فرمایا ہے, مجھ پر وحی اتاری ہے, تو صدیق اکبر رضی اللہ عنہ نے یہ نہیں پوچھا کہ آپ کے نبی ہونے کی دلیل کیا ہے, فوراً مان لی. اور ابو جہل نعین اسی استعداد کے کم ہونے کی وجہ سے اس قدر کثرت سے آیات ظاہرہ اور معجزات غالبہ ظاہر ہونے کے باوجود نبوت کی دولت کے اقرار سے مشرف نہیں ہوا. سب کچھ دیکھ کر بھی ہاتھ میں مٹی لے کے آئے, پہچانو میرے ہاتھ میں کیا ہے, کنکر لے کے آیا, پہچانو میرے ہاتھ میں کیا ہے, اگر آپ نبی ہیں تو. پیارے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا میں پہچانوں کہ تمہارے ہاتھ میں کیا ہے یا تمہارے ہاتھ میں کیا ہے, وہ بولے کہ میں کون ہوں. آگے یہ تو اور بھی آگے کی بات ہے, فوراً کنکروں نے کلمہ پڑھنا شروع کر دیا, اس کے باوجود نہیں مانا. اور یہ کہاں سے معلوم ہوا کہ اس وقت کے مشائخ سے اس قسم کے کرامات ظہور میں نہیں آتے. حضرت لکھتے ہیں اور یہ کہاں سے معلوم ہوا کہ اس وقت کے مشائخ سے اس قسم کے خوارق ظہور میں نہیں آتے، بلکہ اولیاء اللہ سے، خواہ پہلے کے لوگ ہوں یا بعد کے لوگ ہوں، ہر وقت خوارق ظہور میں آتے رہتے ہیں، مدعی ان کو جانے یا نہ جانے۔ یہ ایک ضروری حصہ تھا۔ اصل چیز ایمان ہے، تقویٰ ہے، مرضیات الہیہ کا لحاظ اور پاس ہے، اللہ کی خوشنودی ہے، اچھے اخلاق ہیں، اللہ جل شانہ کی جانب سے مطلوبہ اعمال ہیں، بس یہ کرتے رہنا چاہیے، یہ مطلوب ہے، باقی چیزوں کو مطمئن نظر نہ رکھا جائے کہ ان کو دیکھا جائے کہ صاحب فلانی چیز ظاہر ہو رہی یا نہیں ہو رہی۔ دوسری بات، تخلقوا باخلاق اللہ، ارشاد گرامی ہے نبی رحمت صلی اللہ علیہ وسلم کا، اس کا مطلب کیا ہے بیان کرنا چاہتا، اللہ کے اخلاق سے اپنے آپ کو آراستہ کرو۔ جاننا چاہیے کہ تخلقوا باخلاق اللہ کے معنی جس سے ولایت اخذ کی گئی ہے یہ ہیں کہ اولیاء اللہ کو وہ صفات حاصل ہو جاتی ہیں جو اللہ تعالی کی صفات کے مناسب ہیں، لیکن یہ مناسبت اور مشارکت اسم اور عام صفات میں ہوتی ہے، نہ کہ خاص معانی میں۔ ایک ذرا سی باریک بات ہے، تعالی جل شانہ کی جو صفات ہیں وہ جو مخصوص معنی اس کے حق تعالی کی ذات کے ساتھ میں خاص ہیں، ویسی حیثیت سے صفات نہیں آ جاتی، بلکہ اس میں ایک عمومی معنی کی بھی نزاکت اور لچک موجود ہوتی ہے، اس کی رعایت سے ان صفات کا اثر ان میں آتا ہے۔ لیکن ابھی پوری بات نہیں سمجھ میں آئی ہوگی، تو انشاءاللہ آگے کی عبارت سے سمجھ میں آئے گی۔ حضرت خواجہ محمد پارسا قدس سرہ تحقیقات میں جس مقام پر تخلقوا باخلاق اللہ کے معنی بیان کرتے ہیں، فرماتے ہیں کہ صفت ملک اور ملک کے معنی سب پر متصرف کے ہیں۔ اللہ تعالی کے ناموں میں سے ایک نام الملک ہے، واللہ الذی لا الہ الا ہو الملک القدوس السلام، الملک ایک نام ہے نا، کیا معنی ہے اس کے؟ کہتے ہیں اس کے معنی سب پر تصرف کرنے والا، ساری چیزیں جس کے قبضے میں، جو تمام چیزوں کا بادشاہ اور مالک ہے، اور تمام چیزیں جس کے کنٹرول میں قبضے میں ہیں، اس کو ملک کہتے ہیں۔ اب اس صفت کا اثر سالک پر کیسا نمایاں ہوتا ہے، یا یہ صفت سالک میں کس شان کے ساتھ میں آتی ہے، اس کو بیان کرتے ہیں۔ کہتے ہیں کہ جب سالک کے طریقت اپنے باطن کی اصلاح کرنے والا اپنے اللہ سے نزدیکی حاصل کرنے والا اپنے اعمال کو ٹھیک اللہ کی پسند کے مطابق بنانے کی جدوجہد کرنے والا، جب سالک طریقت اپنے نفس پر قابو پا لیتا ہے اور اس کو مغلوب کر لیتا ہے اور اس کا تصرف دلوں میں جاری ہو جاتا ہے، تو اس صفت سے موصوف سمجھا جاتا ہے کہ نفس پر پورا کنٹرول ہو گیا، نفس کو اس نے اپنے قابو میں کر لیا اور نفس کو اپنے مغلوب بنا لیا، اور اتنا ہی نہیں بلکہ اس میں پاور اتنا بڑا کہ اور لوگوں کے دلوں کو بھی خوابوں میں کر لے جائے۔ تو سمجھنا چاہیے کہ صفت ملک سے بندے کے اعتبار سے اس کے اندر وہ صفت پیدا ہوگی۔ محنت کے بغیر خوابوں میں نہیں آتا، محنت کرنا، نفس کو خوابوں میں کرنا۔ اب تک جو چل رہا ہے وہ تو ایسا چل رہا، انہیں جیسا بول رہا ویسا اپن سن رہے، نفس جیسا بول رہا ہوں اپن ویسا سن رہے ہیں. اس وقت میں اس کا کنٹرول ہے اور اپن اس کے کنٹرول میں ہیں. ان غالب ہے, ہم مغلوب ہے. مسجد کو جانے کے واسطے اذان کی آواز آ گئی, گھر میں بھی کچھ لوگ بولے نماز کا ٹائم ہو گیا, جاؤ مسجد کو. اندر خود بھی سوچ رہا جانا چاہیے, باہر نکلا. باہر نکلنے کے بعد یہ سوچا یہ ٹائم ایسا ہے کہ اس وقت میں نیکلس روڈ کو جانا چاہیے. تقاضا پیدا ہو گیا تو بھائی ہم بجائے بجی جا رہے ہیں, ادھر چلے گئے. تو نفس غالب ہے, اپن مغلوب ہے. کہتے ہیں کہ محنت کر کے, کوشش کر کے نفس کو پوری طرح اپنے کنٹرول میں کر لو, اسے مغلوب بنا لو. اور محنت کے بغیر, مجاہدے کے بغیر نہیں ہوتا. بس محنت بھی کرنی ہے, مخالفت بھی کرنی ہے, اعمال زائدہ کا بوجھ بھی ڈالنا ہے, دعا کا خاص اہتمام بھی کرنا ہے. یہ تمام طریقے اختیار کریں گے تو نفس قابو میں آئیں گا, نہیں تو نہیں آئیں گا. صفت بصیر اللہ تعالی کی ایک صفت ہے. بصیر کے معنی دیکھنے والے کے آتے ہیں. جب سالک طریقت کی بینائی کی آنکھ بینا ہو جاتی ہے اور نور فراست سے اپنے تمام عیب دیکھ لیتا ہے اور دوسروں کے حال کا کمال معلوم کرتا ہے, یعنی سب کو اپنے آپ سے بہتر دیکھتا ہے اور حق تعالی کی بصیرت اس کی نظر کے منظور ہو جاتی ہے تاکہ وہ جو کچھ کرتا ہے حق تعالی کی رضا مندی کے موافق کرتا ہے, تو اس صفت سے موصوف سمجھا جاتا ہے. اللہ کی صفات سے اپنے آپ کو آراستہ کرو, اللہ کے اخلاق سے اپنے آپ کو آراستہ کرو, تو اللہ کے صفات میں سے ایک صفت دیکھنا ہے. تو کہتے ہیں کہ اس سے اپنے آپ کو آراستہ کرنے کے معنی کیا ہے؟ کہتے ہیں کہ اس سے اپنے آپ کو آراستہ کرنے کے معنی یہ ہے کہ اپنے حال کے مناسبت سے ہونا چاہیے. اپنے عیبوں کو, تمام عیبوں کو دیکھنا, اپنے تمام عیبوں پر نظر رکھنا, نورِ فراست سے اپنا عیب کیا ہے سمجھ میں آ جانا, اور دوسروں میں نظر پڑے تو ان میں خوبی کیا ہے وہ نظر آنا. بندے کی مناسبت سے عمل ہونا چاہیے. اس کے نتیجے میں جب اپنے آپ میں بہت سے عیب نظر آئیں گے, دوسروں میں خوبیاں نظر آئیں گی, تو دوسروں کو اپنے سے بہتر سمجھے گا. اور اللہ جل شانہ کے دیکھنے کا اس درجے اسے استحضار ہو جائے کہ جو کچھ وہ کرتا ہے ٹھیک اللہ کی مرضی کے مطابق کرنا شروع کر دے, تو سمجھنا چاہیے کہ صفت بصیر سے یہ بھی متصف ہو گیا. پتا نہیں سمجھ میں آیا کہ نہیں آیا, اچھی طریقے سے سمجھو. عمومی لوگوں کے حالات اور حساب کے حساب سے سمجھ لیجئے کہ حق تعالیٰ جل شانہ دیکھ رہے ہیں, وہ دیکھ رہے ہیں کی طرف اس درجے یہ دیکھے کہ جو کچھ بھی کر رہا ہے ان کی پسند کے مطابق کرنا شروع کر دو, تو وہ صفت سے آراستہ ہو گیا. وہ اپنی طرف نظر ڈالے تو جتنے اپنے عیوب ہیں, نقائص ہیں, خرابیاں ہیں, وہ اسے نظر آنا شروع ہو جائیں. دوسروں میں دیکھے تو خوبی کو دیکھے. صفت سمیع ہے, سننے والا. سمیع کے معنی ہے سننے والا. جب سالک کے طریقت تعالی کی بات کو ہاں وہ کسی سے سنے, بلا تکلف قبول کر لیتا ہے. اللہ کی بات ہے, قصہ بتاؤں, بس مان لینا چاہیے. اور غیبی اسرار اور لاریبی حقائق کو جان کے کانوں سے سن لیتا ہے, تو اس صفت سے موصوف سمجھا جاتا ہے. اور صفت محیی ہے, اللہ تعالیٰ جلانے والے, حیات دینے والے. محیی کے معنی زندہ کرنے والا. جب سالک طریقت کسی چھوڑی ہوئی سنت کے زندہ کرنے میں مشغول ہوتا ہے, کھڑا ہو جاتا ہے, تو اس صفت سے موصوف سمجھا جاتا ہے. देखना बहुत बड़ा अजर है। एक सुन्नत को जिंदा करना ऐसे जमाने में जिस जमाने में लोगों ने उस सुन्नत को छोड़ दिया है, बाज़े रिवायात की रोशनी में 100 शहीदों का सवाब है उसको जिंदा करना, सुन्नतों को अपने घरों में, अपने जिंदगी में, अपनी जात से कौन कौन सी सुन्नत छूटी हुई है उसे अपनाया जाए, मालूम किया जाए हुजूर के तरीके से ज्यादा कीमती तरीका कौन सा है। सिफत मुमीत अल्लाह ताला की एक सिफत है, इसके माना है मारने वाला। जब सालिक बिदअतों को जो सुन्नतों के बजाय जाहिर होते हैं, सुन्नत छूटती है तो आमतौर पर किसी बिदअत में गिरफ्तार होता है आदमी, जब सालिक बिदअतों को जो सुन्नतों के बजाय जाहिर होते हैं दूर करता है तो इस सिफत से मौसूफ होता है। और अवाम में तखल्लुक के माना और तरह समझे हैं, इसीलिए गुमराही के जंगल में जा पड़े हैं। उन्होंने ख्याल किया है कि वली के लिए जिस्म का जिंदा करना दरकार है और अशियाए गैबी का उस पर मुनकशिफ होना जरूरी है। इस किस्म के कई बेहुदा और फासिद गुमान उनके दिलों में जमे हुए। इन्ना बाज़ ज़न्न इस्म, बाज़ गुमान गुनाह है। हक ताला हम मुफलिसों को अहले हक यानी अहले सुन्नत वल जमात के सच्चे अकायद की हकीकत पर साबित कदम रखकर पसंदीदा आमाल की तौफीक बख्शे, और अहवाल जो इन्हीं आमाल का समरा है करामत फरमाए और पूरे तौर पर अपने पाक जनाब की तरफ खींच ले। दुआया जुमला है, क्योंकि अच्छे अहवाल इस फिरके नाजिया के अकायद की हकीकत से मुतहक्क होने के बगैर हासिल हों, यानी दीन मतीन पर पूरी तरह जाहिरी और बातनी एतबार से जमने के बगैर अगर हासिल हो तो हम उनको इस्तिदराज के सिवा कुछ नहीं जानते। बास खिलाफ आदत चीजें दूसरों से भी जाहिर हो जाती हैं। रियाजत वगैरह करते ना जोगियां वगैरह, वो लोगों से भी बात ऐसी चीजें जाहिर हो जाते हैं। वो इस्तिदराज होता है, कहीं तो शहर होता है, कहीं शोबदाबाजी होती है, और कहीं उनकी रियाजतों की वजह से किए जाने वाले आमाल का एक असर होता है। सुना होगा आपने ऐसा हाथ फिराया आपके नाम की घड़ी, इसी मुल्क में एक साहब एक आबा कुछ आबाब गए, वहां जाकर उन लोगों ने नमाज अदा की तो एक शख्स दूर बैठा हुआ बहुत ही मुतासिर हुआ, क्या जबरदस्त अमल है इन लोगों के पास। लेकिन वो ये भी जानता था कि ये लोग इसके पावर से वाकिफ नहीं है, इस वास्ते उसको बताने के वास्ते कि बहुत गैर मामूली चीज तुम लोगों के पास है, उसने कहा कि तुम्हारे नौजवानों में से एक नौजवान को वहां दूर एक 50 कदम पे उधर पीट करके खड़ा, इधर पीट करके उधर मुंह करके खड़ा कर दो, खड़ा कर दिए, और इन लोगों को बोला इसके साथियों को कि जरा मेरे को देखो, खाली मैं ऐसा उंगली का इशारा करा तो उन्हें दड़ बोल के गिर जाता, देखो खाली ऐसा उंगली से इशारा करा दड़ बोल के गिर जाए। बहुत हैरत हुई इन लोगों में, क्या अजीब चीज है तुम्हारे पास में, मेरा ऐसा इसमें कुछ नहीं है जो तुम्हारे उस अमल में है। तो इस किस्म की जो चीजें हो जाती हैं ये इस्तिदराज हैं, रियाजतों से कोशिशों से बाद लोगों को मिल जाती हैं, ये कोई कमाल की चीज नहीं। ताबेदारी की दौलत अल्लाह ताला अता फरमा दें और हालात मवाजीद कुछ न दें तो भी कुछ डर नहीं, हम राजी, ये लिखते हैं। उसके बाद कहते हैं कि बुजुर्गी विलायत अल्लाह का तकर्रुब अल्लाह की नजदीकी सुन्नत की ताबेदारी पर वाबस्ता है, और ज्यादती शरीयत की बजा आवरी पर मुनहसिर है। जितना ज्यादा उसमें बुजुर्गी میں اضافہ ہوگا وہ شریعت مطہرہ کی ویسے ویسے پابندی کے نتیجے میں بڑھوتری ہوتی رہے گی. مثلاً سمجھانے کے واسطے بولتے ہیں, بہت سادی بات بولتے ہیں لیکن عام طور پر ذہن نہیں منتقل ہوتا. کہتے ہیں مثلاً دو پہر کا سونا, آپ کو معلوم ہے کہ رات کا ایک حصہ ضروریات کے لیے, ایک حصہ آرام کے لیے, ایک حصہ عبادات کے لیے کیے رکھنا سنت ہے, ہے نا؟ ہمارے حیدرآباد کے لوگوں کے واسطے دو حصے ہیں پوری رات کے, ایک حصہ فضولیات کے واسطے اور دوسرا حصہ غفلات کے واسطے, گھوڑے بیچ کے سو جانا, رات کے 12 بجے تک, 1 بجے تک, 2 بجے تک جگنا فضولیات میں, اس کے بعد میں جا کے غفلت کی نیند سو جانا. ہم لوگوں نے دو حصے بنا رکھے. نبی رحمت صلی اللہ علیہ وسلم کی سنت مبارکہ یہ ہے کہ آپ رات کے 3 حصے کرتے تھے, ایک حصہ ضروریات کے لیے, ایک حصہ آرام کے لیے اور ایک حصہ عبادات کے لیے. پھر آرام کے لیے بھی اگر آپ کرتے تھے, وقت تھوڑا سا نکالتے تھے, تو بعض قریب میں رہنے والے لوگوں نے آپ کا مشاہدہ کرتے ہوئے یوں کہا کہ تھوڑی دیر آرام کرتے تھے, پھر بے قرار ہو کر کھڑے ہو جاتے تھے, پھر 2 رکعت 4 رکعت پڑھتے تھے, پھر تھوڑی دیر آرام کرتے, ہر تھوڑی دیر میں اٹھ جاتے تھے, پھر نماز پڑھتے تھے, پھر تھوڑی دیر آرام کرتے. یعنی ہمیشہ دل پورا مولا تعالیٰ کی یاد میں لگا رہتا. ایک تو رات کا معمول یہ ہے, دن کے معمول میں کیا ہے, پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم کی سنتوں میں سے ایک سنت جو عام طور پر ہمارے اکابر و اسلاف لکھتے ہیں, وہ یہ کہ دوپہر میں تھوڑی دیر کے واسطے کمر سیدھی کر لینا, آرام کر لینا, تاکہ اٹھنے میں رات میں مدد ملے. اس کو کہتے ہیں قیلولہ. اتنی بات سنانا پڑ رہا ہے ان کی لکھی ہوئی بات سمجھانے کے واسطے. کیا کہتے ہیں, مثلاً دوپہر کا سونا جو اس تابع داری کے باعث واقع ہو, نبی رحمۃ صلی اللہ علیہ وسلم کے عمل کی تابع داری کی وجہ سے آپ دوپہر کا قیلولہ کریں, کروڑ ہاں کروڑ راتوں کے جاگنے سے جو اس تابع داری کے موافق نہ ہو, یہ دوپہر کا تھوڑی دیر لیٹنا اولا اور افضل ہے. سنت کے خلاف راتوں جاگ رہے ہیں, ایک نہیں دو نہیں سینکڑوں راتیں جاگ رہے ہیں, وہ افضل نہیں ہے اس کے مقابلے میں. اس لیے کہ یہ سنت ہے, سنت میں جو فضیلت ہے وہ کسی دوسرے عمل میں نہیں. یہ سنت بھی کر رہے ہیں, رات میں عبادت کا اہتمام بھی ہو رہا, بہت اچھا. سنت سمجھ کے اگر آپ دوپہر میں لیٹتے ہیں اور خلاف سنت راتوں جاگ رہے ہیں, تو ایسی صورت میں یہ دوپہر میں تھوڑا لیٹنا یہ افضل ہے رات تمام کئی راتیں جاگنے کے مقابلے. ایسے ہی عید الفطر کے دن کھانا, عید کے دن کھانا جس کا شریعت نے حکم دیا ہے, خلاف شریعت دائمی روزہ رکھنے سے بہتر ہے. ہمیشہ مسلسل روزانہ 360-365 دن روزے رکھتے ہی چلے جا رہے. کہتے ہیں کہ یہ نہیں ہے, عید کے دن روزہ نہیں رکھنا ہی افضل ہے. نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کے حکم پر پیتل کا دینا, نبی رحمت صلی اللہ علیہ وسلم کے حکم پر پیتل کا دینا, خیرات کرنا. پیتل جانتے نا, پیتل نہیں جانتے تو پیتل سمجھو. نبی رحمت صلی اللہ علیہ وسلم کے حکم پر پیتل کا دینا اپنے خواہش سے سونے کا پہاڑ خرچ کرنے سے زیادہ بڑا ہے. کیا سمجھے, سمجھ میں آ رہا کہ نہیں آ رہا؟ اپنے خواہش سے پہاڑ بھر سونا خیرات کرے, پہاڑ بھر سونا کسی کو دے دیے, نبی رحمت صلی اللہ علیہ وسلم کے حکم سے چھوٹا سا پیتل کا ٹکڑا دے دیے, تو یہ افضل ہے. اس لیے کہ قیمت اتباع سنت پر ہے, اتباع خواہش پر نہیں. ہم کو سنت کی عظمت سمجھ میں نہیں آئی اصل میں, اس इसलिए जो जी में आया वो करते चले जा रहे लोग आज। हाँ एहसास के पीछे ऐसे बड़े मेरे को ये अच्छा दिख रहा है इस वजह से ये करना। अल्लाह ताला बुलंद हिम्मतों को दोस्त रखता है। उमूर दुनिया में बकसरत मशगूल होने से डर है कि उमूर दुनिया में रगबत न पैदा हो जाए, इस दिल की सलामती पर हरगिज मगरूर न हो जाए, क्योंकि रुजू मुमकिन है। जहाँ तक हो सके दुनियावी कारोबार में इस कदर मशगूल न हो कि उनमें रगबत पैदा हो जाए और खसारे में डाल दे। वो लाइन में लगता है ना आदमी बढ़ते ही चले जाता, दिलचस्पी इतनी ज्यादा हो जाती रोटी चटनी मिल रही तो बस नहीं करता हूं। छोटा धंधा था, चंद घंटे काम कर लेते थे, बाकी अल्लाह अल्लाह घर में बैठते थे, ख्वाहिश पैदा हो गई नहीं जरा बढ़ाना चाहिए। इतना ही कैसा, सामने वाले देखो कितना बढ़ गए, बस वाले देखो कितना बढ़ गए। एक साहब यही करीब के महल के आके बोले कि साहब मैं हक हलाल की रोजी के वास्ते दिन तमाम कोशिश करता हूँ, जबरदस्त मेहनत करता हूँ, ऐसा करता हूँ वैसा करता हूँ, और ये चाहता हूँ कि मैं मेरे बीवी बच्चों को खालिस हलाल का खाने को मिले, बहुत एहतमाम करता हूँ उसका। लेकिन दूसरे लोग गलत किस्म के धंधे करके मेरे से कारोबार में बहुत ज्यादा आगे बढ़ गए, तो मेरे घर में जो है मुसलसल रोजाना सुबह से लेकर शाम तक चलते रहती। बोले तुम वो तरीका कहीं को नहीं करते। उन्होंने देखो वैसे इधर उधर के धंधे करके कहां से कहां तक पहुंच गए तुम जाके वहां से। वैसे धंधे करके कोई सोने का पहाड़ भी लाके घर में रख दिए तो कोई कीमत नहीं है उसकी। हक हलाल के जरिए से रोटी चटनी मिलती है तो हजारों दर्जे ज्यादा अफजल है। ख्याल रखना इसका, और औरतें भी अपने घर के मर्दानों मर्दाने को इस सिलसिले में जहनी तौर पर तैयार करना। नहीं हम थोड़ी बहुत मशक्कत झेल लेंगे, बर्दाश्त कर लेंगे, कोई हरज नहीं, सादा खा लेंगे, सादा पी लेंगे, लेकिन आप अल्लाह का हुक्म सामने रखो, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत सामने रखो, खिलाफ शरीयत मत करो। तकलीफ होगी हम झेल लेंगे, आपको कोई इस सिलसिले में परेशानी की जरूरत नहीं। यूं बोलना चाहिए, इसके बरखिलाफ क्या बोल रहे हैं और ना? करो उल्टे सीधे धंधे, भर भर के लाओ जेब। यहाँ आने वाली बहनें तो ऐसा नहीं करती होंगी, के वैसे मिजाज वाले आमतौर पर ऐसी जगह आते नहीं है, मगर आप पहचानते होंगे ऐसे हो तो जरा उनको बोलो कि जरा ये सही नहीं है। आपको मालूम होना चाहिए कि हक हलाल की पाकीज़ा रोजी की अहमियत इतनी ज्यादा है कि हमारे अकाबिर में असलाफ में एक उस्ताद रहते थे, हर महीने में एक एक दो दो पैसे उनकी छोटी सी कुछ आने बस उनका महाना तनख्वाह मिलती थी, हर महीने में एक एक दो दो कुछ पैसा जमा करते थे। साल तमाम में 20-25 पैसे क्या जमा हो जाते थे पता नहीं, वो 100 साल पहले की बात सुना रहा हूं मैं आपको। तो अपने साथीदार को बुला के दावत देते थे, अब इतने पैसे जमा हो गए ना, चलो बुला के इनको खाना खिलाएंगे। बड़े बड़े उलमा, मुफ्ती, हदीस के पढ़ाने वाले, एक मरतबा उन्होंने दावत दी, अब वो आए, वो लोगों ने खाना खाया, तो बस खाना खाने के बाद में उन लोगों की कैफियत में ऐसी तब्दीली हुई कि जब उनको ये मालूम हुआ कि साल में एक मरतबा हजरत दावत करेंगे, तो वो बड़े बड़े उलमा कहते थे कि पूरा साल तमाम हमको उनकी दावत का इंतजार रहता। बोले काहे को, कहे लगे कि इस दर्जे नूरानियत और इस दर्जे कल में रूहानियत महसूस होती थी कि उसका असर हम एक अरसे दराज तक अपने अंदर महसूस करते थे। बाकी रोजी की बरकत वैसी है। आज हम जो बोले वो जैसा बोले वैसे धंधे करते चले जा रहे हैं, और आके बोल रहे हैं मतलब वो हमारो बहुत, मगर वो किधर जा रहा पता नहीं, न रात है न सुकून है, बस परेशानियां ही परेशानियां बढ़ते चले जा रहे हैं, बरकत नहीं है, कुछ भी नहीं है, क्या करूं बताइए, कोई वजीफा दे दीजिए। देखो इससे बड़ा वजीफा नहीं है कोई, बोले ऐसा सुनो बस, शरीयत मुतहरा की ताबेदारी करो और अल्लाह जल्ल शानहू के हवाले अपने मामलात को रखो, उनके कब्जे कुदरत में सब कुछ है, उनके फैसलों से राजी रहो, सुन्नतों को लाजिम समझो, हक हलाल का खाने का एहतमाम करो, जो राहत और सुकून इसमें है किसी दूसरी चीज में नहीं। जैसा बोले वैसे धंधे वंदे मत करना। और इस जमाने में तो बस दिन ब दिन अजदहे बड़े होते चले जा रहे हैं। अभी दो चार दिन पहले अखबार में आया था, 15 तोले सोना भी दिए, फ्लैट भी दिए और 4 लाख भी दिए, गाड़ी भी दिए, शादी करके दिए, फिर जाके बोले फिर इतने लाख लेको हमारे, तो फिर आई फिर लेके गई, तो वहां जाने के बाद में फिर बोले जाके इतने लाख लेके आ, तो नहीं लेके आई, फांसी डाल के मार दी, जुल्म सितम हद से ज्यादा बढ़ गए। पराये ऐसा करते हैं, उनके पास में इल्म नहीं है, उसके पास में उनके पास में आखिरत का तसव्वुर नहीं है, उनके पास में अल्लाह के बारगाह में हाजिरी का यकीन नहीं है, और उनके पास सजा जजा से मुताल्लिक कोई एतिकाद नहीं है। वो अगर ऐसा करते हैं तो उतना ज्यादा ताज्जुब नहीं होता। ताज्जुब उस वक्त में होता है जब कुरान पर ईमान रखने वाले, अल्लाह रसूल को मानने वाले, आखिरत को सच्चा समझने वाले और जिंदगी के एक एक मरहले का हिसाब किताब देना है इसका एतिकाद रखने वाले, जब इस किस्म की जुल्म और ज्यादती करते हैं तो बड़ी हैरत होती है कि आखिर ईमानियात और इस्लामियात की तालीमात गई की तरह। ज्यादा रगबत नहीं दुनियावारी चीजों में, बस जिंदगी गुजारने के वास्ते सारी सीधी जिंदगी गुजार लेना काफी है। सुना जी आगे लिखते हैं, मैंने देखा नहीं था मगर लिखते हैं, देखो हजरत क्या फरमाते हैं। फक्र में खाक रूबी करना दौलतमंदी की सदर नशीनी से कई दर्जे बेहतर है। तंगी की वजह से, फक्र की वजह से, मोहताजी की वजह से झाड़ू झटके का काम कर लेना सदारत की कुर्सी में रहकर दौलतमंदी करने से ज्यादा अच्छा है। सब मकसूद यही हो कि चंद रोजा जिंदगानी बसर हो जाए और दौलतमंदी और दौलतमंदों से ऐसा भागो जैसे शेर से भागते हो। ये चंद बातें हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह आपके सामने रखी गई हैं। अल्लाह हमारे बुजुर्गों की इन तालीमात को अच्छी तरह हम सबों को समझने और उसके तकाजों पर अमल करने की तौफीक दे। اللهم لك الحمد كله ولك الشكر كله، اللهم احسن عاقبتنا في الامور كلها واجرنا من خزي الدنيا وعذاب الاخره، ونعوذ بك من مذلات الفتن ما احييتنا، وصل وسلم وبارك على سيد المرسلين، والحمد لله.